نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي رب يسر ولا تعسر وتمم بالخير قال الله تبارك تعالى في القران المجيد بعد اعوذ بالله من الشيطان الرجيم شهر رمضان الذي انزل فيه القران فيه القرآن هدى للناس وبينات من الهدى من الهدى والفرقان فمن شهد منكم الشهر فليصم ومن كان مريضا أو على سفر فعدة من أيام أخر يريد الله بكم اليسر ولا يريد بكم العسر ولتكملوا العدة ولتكبروا الله على ما هداكم وَلَعَلَّكُمْ تَشْكُرُونَ وَإِذَا سَأَلَكَ عِبَادِي عَنِّي فَإِنِّي قَرِيبٌ أُجِيبُ دَعْوَةَ الدَّاعِ إِذَا دَعَانِ فَلْيَسْتَجِيبُوا لِي وَلْيُؤْمِنُوا بِي لَعَلَّهُمْ يَرْشُدُونَ سُبْحَانَ رَبِّكَ رَبِّ الْعِزَّةِ عَمَّا يَصِفُونَ وَسَلَامٌ عَلَى الْمُرْسَلِينَ وَالْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ. आपके सामने सूरत अल बकरा की आयत नंबर 185 और 186 रखी है. आप में से किसी के लिए भी ये आयत नई नहीं है. हर साल रमज़ान से पहले के लेक्चर्स में ये आयत पढ़ी भी जाती हैं, सुनी भी जाती हैं, गौर व फिक्र किया भी जाता है और हर साल इन आयत को सुनने के बाद बहुत सारे इरादे भी बांधे जाते हैं. अल्हम्दुलिल्लाह ये सब कुछ तो होता है, लेकिन बाज़ दफ़ा होता क्या है कि हम ऐसे मौके पे बहुत सारी नियतें करते हैं, उम्मीदें रखते हैं, कोशिश भी करते हैं, लेकिन फिर उसमें पूरा नहीं उतर पाते. तो आज के इस वेलकम रमज़ान में जो हमारा इस वक्त लंदन शहर में हो रहा है, हम इस मौजू पे बात करेंगे कि रमज़ान हकीकत में जो आपके मेरे सामने है, एक्सपेक्टेशंस वर्सेस रियलिटी, यानी रमज़ानुल मुबारक से हमारी तवक्कुआत क्या हैं और उसके बामुकाबला हकीकत क्या है. और इस मौजू पे बात करने की ज़रूरत इसलिए महसूस हुई कि जब भी रमज़ान का महीना आता है हमारे लिए बेपनाह बरकतें और रहमतें लेकर आता है, लेकिन जब हम अपनी उम्मीदों पर ख़ुद ही पूरे नहीं उतरते तो बाज़ औक़ात ये जिद्दोजहद और आजमाइश का वक्त बन जाता है. रमज़ान से पहले हम अपने लिए बहुत सारे मकासद तय करते हैं, लेकिन जब रमज़ान के महीने में वो हदफ हासिल नहीं हो पाते तो नाकाम हो जाते हैं. फिर बाज़ दफ़ा अंदर एक कशमकश चलती है और ऐसे वक्त में हम नाउमीद होने लगते हैं. नफ्स के ख़िलाफ़ एक जंग भी होती है, शैतान के ख़िलाफ़ भी होती है, और इस तरीके से हम ये सोच लेते हैं कि मैं तो कभी भी अपनी उम्मीदों पे पूरी नहीं उतरूंगी. तो इंशाल्लाह ताला हमारी आज की इस महफिल में हम दो नशिस्तों में बात करेंगे. पहले में हम देखेंगे कि रोज़मर्रा ज़िंदगी का मामूल और रमज़ान का मामूल ये दो मुख्तलिफ चीज़ें हैं क्या या बहुत फ़र्क है, यानी आज की हमारी इंशाल्लाह पहली चीज़ ये मौजू होगा. फिर उसके बाद सेकेंड हिस्से में अपनी गुफ्तगू में आज हम देखेंगे कि रमज़ान के हदफ क्या है, टारगेट्स, इस साल हमने अपने लिए रमज़ान के क्या हदफ मुकर्रर करने हैं, और फिर तीसरी चीज़ हम देखेंगे कि जो हदफ मुकर्रर करने हैं उनको हासिल कैसे करना है, क्योंकि ये बहुत ज़रूरी होता है. जब भी कोई काम करते हैं तो फिर उसको करना है, और जो अहदाफ मुकर्रर करने हैं उसमें सबसे पहले गुस्से पे काबू है, ज़िक्र इलाही की आदत डालना है, और इसी तरह से चीज़ें आपको साथ साथ बताती रहूँगी ताकि आपका कुछ ना कुछ तजस्सुस भी कायम रहे. लेकिन सबसे पहले हम बात करेंगे पहली बात पे, और वो क्या है कि हमारी रमज़ान से क्या तवक्कुआत है. बल्कि इस लफ्ज़ हमारी को मेरी में बदलें. इस वक्त आप में से हर एक ये सोचे कि जिस तरह बोलने वाला इस वक्त एक है ना, हम दो बोलेंगे तो सबकी ही आवाज़ें नहीं आएंगी, किसी की भी नहीं आएंगी. बोलने वाला भी एक है और सुनने वाला भी एक है, और वल्लाह ही मैं ऐसे ही करती हूँ. मैं जब भी कहीं भी जाके बात करती हूँ ना, तो मेरी नज़र में ये होता है कि एक बंदा मेरे सामने बैठा है, बस दैट्स इट, और मेरे लिए वो भी काफ़ी है. लेकिन ये वो बंदा है कि जो सुनने वाला है, तलब रखता है बदलने की, और हकीकत में वो इस उम्मीद के साथ जी रहा है कि मुझे अपनी इस्लाह करनी है. قرآن پاک کو کھولتے ہی ذالک الکتاب لا ریب فیہ ہدی للمتقین کا پیغام ہم سب کو ملتا ہے. جب لفظ متقی آتا ہے تو ہم میں سے کچھ لوگ اس کا ترجمہ کرتے ہیں کہ متقی وہ ہے جو پرہیزگار ہے. جب متقی پرہیزگار ہے تو دیٹ مین کہ وہ تو ہر گناہ سے پرہیز کر چکا. تو یہ تعریف میرے دماغ میں اکثر الجھن پیدا کرتی تھی. شاید آپ میں سے کسی کو ابھی تک بھی میری بات نہ سمجھ آئی ہو تو میں آپ کو چھوٹی سی مثال دیتی ہوں. دوا کی ضرورت کس کو ہوتی ہے؟ بیمار کو. صحت مند کو دوا کی ضرورت تو نہیں ہوتی. یا جو بالکل صحت مند ہو چکا ہے کیا اس کو دوا کی ضرورت ہوگی؟ نہیں ہوگی. کھانے کی ضرورت کس کو ہوتی ہے؟ بھوکے کو ہوتی ہے نا. اب جس کا پیٹ پہلے سے بھرا ہوا ہے اس کو کھانا کیا دینا؟ چلیے ان دو مثالوں کو سامنے رکھتے ہیں. آپ کہتے ہیں ذالک الکتاب, یہ وہ کتاب ہے, لا ریب فیہ, اس میں کوئی بھی شک نہیں, شک سے پاک ہے, شبہوں سے پاک ہے. ہدی للمتقین, اور ہدایت ہے متقین کے لیے. تو سوال پیدا ہوتا ہے کہ اگر متقی سے مراد پرہیزگار ہے تو پھر تو وہی بات ہے کہ صحت مند ہے وہ, ماشاءاللہ پرہیز کر چکا نا, ٹھیک ہے, اب تو اب اس کو قرآن کی کیا ضرورت ہے؟ تو لگا یہ کہ پھر یہ درست نہیں ہے. اصل بات یہ ہے کہ متقی پرہیزگار نہیں ہوتا. متقی وہ ہے جس کو اپنے گناہوں کا احساس ستانے لگے. متقی وہ ہے جو خود کو بدلنے کا ارادہ کر لے, جس کو فیل ہوتا ہے کہ سم تھنگ از رانگ ان مائی سیلف. دیکھیے اللہ تعالیٰ آپ کو بھی اور مجھے بھی ہر طرح کی بیماری سے, پریشانیوں سے بچا کے رکھے. کبھی کسی کو بیماری کا احساس ہو, سب سے پہلے کس کو پتہ چلتا ہے کہ سم تھنگ از رانگ؟ خود کو. کیوں ڈاکٹر پہ جاتے ہیں؟ آپ کہتے ہیں کوئی مسئلہ ہے, ایک خاص جگہ پہ درد ہوتی ہے, کھنچ پڑتی, کچھ بھی کہہ لیجیے جو آپ کے دل میں آتا جاتا ہے. اب کیا ہوا, آپ کو خود شک پڑتا ہے کہ مجھے ڈاکٹر پہ جانے کی ضرورت ہے, چیک اپ کی بھی ضرورت ہے, اور ہو سکتا ہے کہ میرے اندر کوئی تکلیف شروع ہو چکی ہو, تو بہتر ہے کہ میں ایک ٹیسٹ کروا لوں تاکہ پتہ لگ جائے. یہ ہے متقی. اللہ کے نبی صلی اللہ علیہ وسلم نے ایک موقع پہ پوچھا تھا کہ گناہ کیا, یا آپ سے صحابہ نے پوچھا کہ یہ گناہ کس کو کہتے ہیں, تو آپ نے فرمایا کہ ماں حاک بہ فی نفسک, جو تیرے دل میں کھٹک پیدا کرے وہ گناہ, اور دوسروں کے سامنے اس کے ظاہر ہو جانے سے, کھل جانے سے تو ڈرے. کیا پتہ چلا کہ متقی وہ ہے جس کو اپنے گناہوں کی وہ کھٹک محسوس ہونے لگتی ہے. آپ اور میں ایک زندگی گزارتے ہیں جس کو آپ اور میں کہتے ہیں روٹین لائف, روزمرہ کا معمول. اس کے ورسز تقابل میں لکھیے کہ رمضان کا معمول, ہم تقریباً صبح سے شام تک روزانہ ایک ہی جیسی روٹین گزارتے ہیں نا, ایک ہی جیسی زندگی ہے, بس فرق ہوگا تو ویک ڈیز اور ویکینڈ کا ہوگا. چلیے آپ یہ کہہ لیجئے کہ عموماً منڈے ٹو فرائیڈے ایک ہی روٹین ہے, اور سیٹرڈے سنڈے ایک ہی روٹین ہوتی ہے. مرد ہیں تو وہ دفتر میں چلے جاتے ہیں, عورتیں گھروں میں ہیں, کچھ وقت سوشل میڈیا پہ گزرتا ہے, کچھ وقت کچن میں, بچوں کا وقت اسکول میں ہے. اب جب یہ روٹین ویک ڈیز میں چلتی ہے تو ہمارے ویکینڈس بھی عموماً ایک ہی جیسے ہوتے ہیں. کوئی گروسری کرتا ہے, کوئی دعوت ہے, کوئی شادی ہے, کچھ ریلیکسیشن ہے, کچھ ایکسٹرا کام کرتے ہیں. 365 دن سال کے آپ کی میری زندگی میں گزرتے ہیں. آپ مجھے ایک سوال کر کے خود سے بتائیے کہ جب آپ اور میں ایک ہی روٹین پہ جی رہے ہوتے ہیں تو کیا ہم اس کے یوز ٹو نہیں ہو چکے ہوتے ہیں؟ آنکھیں بند کر کے کوئی ہمیں بتا سکتا ہے کہ اس وقت کون کیا کر رہا ہوگا؟ 8 بجے ہیں تو بچے اسکول چلے گئے ہوں گے, 9 بج رہے ہیں تو شوہر جو ہیں وہ جانے کی تیاریوں میں ہوں گے, اور وٹ ایور سو آن. میرا آپ سے ایک سوال ہے, کیا ایک مسلمان اور مومن کی رمضان کی زندگی کی روٹین, معمولات اور غیر رمضان کے معمولات میں فرق ہوتا ہے؟ ہاتھ کھڑا کیجئے جو آپ کے دل کی پکار ہے. ہوتا ہے, 100% فرق ہوتا ہے تو ہینڈ ریز کیجئے. 90%, 80%. ہم میں سے اکثر لوگ یہی کہتے ہیں کہ رمضان کی زندگی اور غیر رمضان کی زندگی میں زمین آسمان کا فرق ہوتا ہے. چلیے, لیکن اگر میں تھوڑی سی آپ کی مدد کر دوں تو مجھے لگتا ہے کہ یہ زمین آسمان کا فرق نہیں ہے. ये 19-20 का फर्क है सिर्फ। कैसे? आप लिखिए। नंबर एक, एक ईमान वाला फजर के लिए गैर रमज़ान में भी उठता है और रमज़ान में भी उठेगा। अगर वाकई वो अल्लाह का प्यारा है और अल्लाह को भी उससे प्यार है तो फजर से आधा पौना घंटा पहले ही उठता है। सहरियों के वक्त की इस्तग़फ़ार, बिगड़ी हुई औलादों के लिए दुआएं, शोहरों की जॉब और उनकी सेहत की दुआएं, तहज्जुदों में होती हैं ये सब। और जब रात वक्त से पहले सोया होता है ना इंसान, यानी ईशा पढ़ के सोते हैं ना, आपने मेरी इस बात पे गौर करना है, अगर आप रात का खाना मगरिब से बाद या उससे पहले खा चुके हैं और ईशा की नमाज़ अदा करते ही सो चुके हैं आप लोग, तो जूँ ही आप सुबह उठेंगे, वॉशरूम यूज़ करेंगे, वुज़ू करेंगे अभी सिर्फ, और आपके अंदर खिंच पड़ेगी। और ये एक बहुत बड़ी टिप भी है, बहुत सारे लोगों को सुबह नींद आती है ना, फजर नहीं पड़ी जाती, पढ़े तो समझ ही नहीं आती, कई बच्चे आँख ही नहीं खोलते वज़ू करते हुए कि नींद ना खुल जाए, बंद आँखों का वज़ू करते हैं। अगर आप सुबह के वक्त जब उठें, खजूर शहद पानी एक चुटकी कलवंजी की ले लें, आपका पेट मांगता है उस वक़्त कुछ। ये हमारा रॉन्ग कॉन्सेप्ट है कि नाश्ता बड़ा हल्का होना चाहिए। हल्का नाश्ता वही खाते हैं जो रात का खाना बड़ा भारी खा चुके होते हैं। हमारी ये भी रूटीन ख़राब है। अभी चंद दिन पहले के दरसों में मैंने इसको भी डिस्कस किया कि जो खाना सबसे स्ट्रॉन्ग हेल्दी फ्रेश होना चाहिए वो सुबह का नाश्ता है, क्योंकि तकरीबन 8-9 घंटे भूखे रहकर खाते हैं। और सबसे लाइट खाना जो है वो डिनर होना चाहिए, क्योंकि उसके बाद सो जाना है। हमारी तो कहानी ही उल्टी है। चलिए, हम टैली कर रहे थे, अब क्या हुआ, सुबह उठा, खजूर भी खा ली, पानी पी लिया, जो भी दिल चाह, नींद उड़ानी है तो चाय की प्याली भी ले ली। अब उसके बाद फजर पड़ी, फजर के बाद वो अस्कार वैसे भी पड़ता था, रमज़ान में भी पड़ेगा। फिर उसके बाद आप देखिए, चाश तक जाय नमाज पे बैठने की ख्वाहिश पहले भी थी, अब भी है। उसके बाद चलिए, अब इसके बाद क्या होगा, फजर के बाद इशराक, इशराक की नमाज़ पढ़ेगा। अल्हम्दुलिल्लाह, अब जब बंदा 2-2.5 घंटे पहले से उठा हुआ है तो दिल चाहता है कि सो जाए। जो ही सूरज निकला वो कहेगा अब मैं एक छोटा सा नैप ले लूँ, सो जाएगा। अब उसके बाद आप देखिए कि बाकी वक़्त में जहर असर वक्त पे पड़ता था ना, अब भी पड़ेगा। फ़र्क क्या पड़ा कि थोड़ा सा वक्त खाने का जो जहर के करीब था ना, वो फ्री हो गया। अगर आप पूरे दिन का मामूल देखें ना, रमज़ान और गैर रमज़ान का, तो आपको बहुत अच्छी तरह ये बात पता चलेगी कि ओनली लंच टाइम वो फ्री होता है। ठीक है, फिर आप देखिए कि रोज़े से बग़ैर जब था तब भी गीबत चुगली से परहेज़ था, तो रोज़े में भी परहेज़ है। फिर इसके बाद आप देखिए कि जो भी काम करता था कोई बंदा, वो रमज़ान और गैर रमज़ान में अल्लाह की रज़ा और नाराज़गी को सामने रख के करता था। एक जुमला मुझे बोलने की इजाज़त दीजिए कि मोमिन की रमज़ान और गैर रमज़ान की ज़िंदगी में 19-20 का फ़र्क होता है सिर्फ, ज़मीन आसमान का फ़र्क नहीं होता। फ़र्क क्या है, आप इसको समझिए, वो कौन लोग हैं जिनको रमज़ान के आने का सुन सुन कर खौफ पड़ रहा है, हॉल पड़ रहा है, हाय रमज़ान आ रहे, हाय रोज़े, हाय रोज़े, 1 महीने के लिए TV बंद, अब ये नहीं करना, वो नहीं करना, नियतें भी करेंगे, अच्छा मैंने गीबत नहीं करनी, बहुत अच्छी बात है। ये वो लोग होंगे जो बेचारे आम दिनों में ये काम करते थे। तो सबसे पहला टेस्ट तो आपका अपने लिए क्लियर हो गया, क्या कि रमज़ान और गैर रमज़ान में बहुत बड़ा फ़र्क नहीं होना चाहिए। दूसरी बात, आप देखिए कि रमज़ान का महीना क्यों आता है। अब मैं आपको माओं की मिसाल से ही समझाऊंगी, क्योंकि मैं भी औरत हूँ और अक्सरियत बात सुनने वाली भी औरतें ही हैं। आपका एक बेबी है, फर्स्ट बेबी, माँ कितनी कॉन्शियस होती है। कल भी किसी से बात थी तो कहने लगी, चूँकि पहला बेबी था ना तो मैंने इसको बिगाड़ लिया, तो अब जो दूसरा आएगा उसको इंशाल्लाह नहीं बिगाड़ूंगी, लेकिन मुझे उम्मीद कम ही है वैसे, हर दूसरे बच्चे पे माँ भूल जाती है। अब एक बेबी आया, उसने आपका बहुत सारा वक्त ले लिया। एक बच्ची मेरा हाल औरत बनती ही माँ बनने के बाद है, माँ बनने से पहले तो औरत जवान ही रहती है। अब क्या हुआ, उस बच्चे के साथ उसका बहुत सा वक्त लगने लगा, हर चीज़ पे वो बच्चा दिल दिमाग में छाया हुआ है। अब क्या होता है, अल्लाह ताला अपनी रहमत करता है, एक और बेबी आ जाता है। मुझे बताइए, कल तक वो माँ जो पहले बेबी के साथ ही दिन रात लगी थी, और वो माशाल्लाह 2 साल का भी हो गया, ज्यों ही दूसरा बेबी आएगा तो क्या होगा? वो दूसरा उसकी तवज्जो ले जाएगा। इसीलिए जो सिबलिंग जेलेसी कहते हैं कि दूसरे बच्चे के आने पे पहला बच्चा अक्सर चिड़चिड़ा हो जाता है। चलिए समझ लेते हैं, एक माँ के 2 बच्चे हैं। एक बच्चा इतनी तवज्जो ले रहा है कि दूसरे का हक ही नहीं दे पा रहे। यही हमारे साथ भी होता है। साल के 11 महीने तक हमारे नफ्स का बच्चा, जो मादी वजूद है, जो इस वक्त भी आपको मेरा और मुझे आपका दिख रहा है, इसके तकाजे हमें इतना मसरूफ कर देते हैं कि हम एक दूसरे बच्चे जिसको रूहानी वजूद कहते हैं, जो हमारा अंदर है, उसका हक नहीं दे पाते। देखिए, अल्लाह ताला ने इंसान को 2 हिस्सों में बांटा है, एक है जिस्मानी वजूद और एक है रूहानी वजूद। ये दोनों में बैलेंस ही होगा ना, फिर ही चलेंगे आप और मैं। जैसे अगर आप एक बग्गी का तस्वुर लाइए, उसके आगे 2 घोड़े बंधे हुए हैं, एक काले रंग का है और एक सफेद है। काला घोड़ा जमीन के अंदर धंसता है, सफेद घोड़े के पर हम उड़ना चाहता है। आप मुझे बताइए कि अगर उस बग्गी को सिर्फ एक काले घोड़े के सपोर्ट करेंगे तो क्या होगा? वो बग्गी जमीन में जाएगी, दबेगी। अखलद इलल अर्द यसाकल तुम इलल अर्द की कैफियत है कुरान में। पहला लफ सूरत अल अराफ का है, दूसरा सूरत तौबा का है। अल्लाह ताला कहते हैं, एक शख्स को हमने अपनी आयतों का इल्म दिया था, उसको बड़ी इज्जत मिलनी थी उस कुरान पे अगर जमा रहता, उस किताब के ही साथ लगा रहता, सब कुछ उसी में मिलता, लेकिन अखलद इलल अर्दी मटीरियलिस्टिक हो गया। और आज के दौर का बहुत बड़ा बहुत मादा परस्ती का बहुत है। अब जब वो जमीन में गया तो फिर वो जमीनी तकाजों को पूरा करने लग गया। इसके बरक्स दूसरा शख्स वो है जो अपने रूहानी वजूद को बहुत ऊपर ले जाता है। शादी कर लो, नहीं करनी, खामखा दुनियादारी में क्या पड़ना, अच्छा खाना खा लें, अब जन्नत में जाके खाएंगे, अच्छे कपड़े पहन लें, लोग ये हमारी कोई औकात है अच्छे कपड़े पहने। आपको 2 तरह के लोग दिखेंगे दुनिया में, एक हर वक्त रूहानियत की बातें करते हैं, उनकी जिंदगी में हर वक्त क्या एहसास होता है कि हमारी जिंदगी इस चीज के अंदर आकर जो कुछ हम दुनिया में कर रहे हैं, वो दुनिया के हर काम को गुनाह समझते हैं। हंस लिया गुना, खा लिया गुना, पी लिया गुना। मैं किसी की एक बात सुन रही थी, वैसे मेरा दिल ठुका उनकी बात सुनकर। उन्होंने कहा कि बाज़ लोग पहले अदवार में, ख़ास तौर पे जब बहुत ही ज़्यादा इस्लाम के ऊपर इस तरह की चीज़ों का गलबा था, या कह लें तो वो रमज़ान का महीना ऐसे गुजारते थे जैसे एक औरत इद्दत गुजारती है, ना खाना, ना पीना, ना अच्छे कपड़े, ना बोलना। आज भी बहुत सारे लोग अपनी सारी अच्छी चीज़ें भी छोड़ देते हैं। मेकअप तो करना ही नहीं है, सब कुछ संभाल दो एक महीने के लिए, कंघी करने की ज़रूरत ही कोई नहीं, वक्त ही कोई नहीं है, तो कंघियाँ सारी पकड़ो समेट दो। अच्छे कपड़े क्या पहनने हैं रमज़ान में, ऐसे ही टाइम वेस्ट होगा, ये तो निरी दुनियादारी है, सारे कपड़े डाल दो, ये 3 जोड़े मैंने बाहर रैक में रख लिए, एक धोऊंगी एक पहनूंगी। देखिए बुरी बात नहीं है अगर वाकई फिर आप इतनी सादगी के साथ सुस्त ना हो जाए। ये सारा एक ऐसा तसव्वुर दिया लोगों को कि किसी को हंसता देखा तो भी मशकूक, बोलता देखा तो मशकूक, अच्छा खाता पहनता देखा का ये तो मुनाफिक ही होंगे। ये इस वक्त हमारे माशरे में एक सोच पैदा हो चुकी है। एक सिस्टर की बात मुझे फिर याद आ जाती है ऐसे मौके पे, कहने लगी कि सुरमा डालने से रोज़ा टूट जाता है। मैंने कहा नहीं नहीं टूटता। कहती अंदर जाता है ना, तो मैंने कहा ऑक्सीजन भी तो अंदर ही जाती है। कहती फिर शीशा भी तो देखना पड़ता है ना, यानी उनकी फिक के मुताबिक शीशा देखने से भी रोज़ा टूट जाता है। यकीन कीजिए मैं अपने से बात नहीं बना रही, ये भी गलत है। आप रमज़ान को अपनी ज़िंदगी का बेस्ट रमज़ान बनाएं। अब जब ये सोच जो हो गई तो फिर आप रमज़ान में शादियां करेंगे? आपने तो सुरमा ही नहीं लगाना, कंघी करनी नहीं, तो मियाँ साहब तो देख के डर जाएंगे। बस है ना, आज हमारे माशरे में 2 धारी तलवार है। नवंबर दिसंबर जनवरी शादियां ब्याह मौज मस्ती जो करना है, सर्दी में टांगे कांप रही हैं लेकिन पहन नहीं पतला सा क्यूलॉट है, और बाजे भी नंगी और टांगे भी और कपड़े, उनमें किसी को ठंड नहीं लगती। बात समझ आए? کیونکہ وہ شادیوں کا سیزن ہے اور پیچھے رہ گیا بیچارہ رمضان اور محرم، اس میں بس فقیر بنے پھرو، یہ غلط طریقہ ہے. بڑی پرسنل بات ہے، میری تو اپنی شادی رمضان میں ہوئی تھی. ایک افطاری پہ شادی تھی تو دوسری افطاری پہ ولیمہ تھا، تو پھر میں نے تو اس وقت کچھ نہیں تھا کرنا اگر میں اسی سوچ کی حامل ہوتی. یاد رکھیے، مسلمان کو ایک مہینہ دے کر جو چیز دی جا رہی ہے نا، وہ سمجھ لیجئے کہ 11 مہینے اس کو کاپی کرو. یہ تمہاری اوریجنل کاپی ہے. ایک سچا مومن حقیقت میں کیسا ہونا چاہیے یا اس کی زندگی کس طرح سے گھومے، وہ یہ ہے، ٹرائی یور بیسٹ ان ریسٹ آف دی 11 منتھس. ہم جو ایک دم ہوکا سوار کر کے اور یہ نہیں کرتے وہ نہیں کرتے. میں مانتی ہوں کہ رمضان کا مہینہ حقیقت میں بہت برکتوں والا مہینہ ہے، لیکن کیا برکتیں صرف ظاہری عبادت کے ریچول سے حاصل کریں گے؟ میں نے خود پچھلے سال نبی صلی اللہ علیہ وسلم کا وہ عمل کوٹ کیا تھا کہ 4 چیزوں کی کثرت اللہ کے نبی چھوڑ دیتے تھے رمضان میں، جس میں کثرت و طعام، زیادہ نہیں کھانا کیونکہ زیادہ کھانے سے نیند آتی ہے، اس میں کثرت الاختلاط تھا، مکسنگ، سوشلائزنگ زیادہ نہیں کرتے تھے، اسی طرح سے بہت سونا، بہت بولنا. اس کی وجہ ہے، ایک سمجھیے گا، دیکھیے، لوگوں سے ملیے، لوگوں سے ملیے، بٹ با مقصد ملیے. میں اپنے اوپر لے کر سوچتی ہوں کہ میری تو ہر سال رمضان میں سینکڑوں نئے لوگوں سے ملاقات ہوتی ہے. کئی لوگ ہیں رمضان میں قرآن کی کلاسز چھوڑ دیتے ہیں، کہتے ہیں یہ ہماری انفرادی عبادت کا موقع ہے. آپ دورہ قرآن یا تفسیر القرآن یا قرآن کے نام پر لوگوں کو جمع کرنا، اس میں ظاہری بات ہے کہ آپ کا آنے میں، جانے میں، بیٹھنے میں، انتظامات میں وقت تو لگتا ہے. آپ یہ سب چھوڑ دیتے ہیں اور آپ گھر میں بیٹھ کر سادہ قرآن پاک پڑھنے لگتے ہیں. مجھے آپ بتا سکتے ہیں کہ آپ کو اس ایکٹیویٹی میں، جو آپ گھر بیٹھ کر 3 گھنٹے ہم ٹوٹل ٹائم لگا بھی لے آنے جانے کا ملا کر، اور میرا گمان ہے کہ 5 پارے 3 گھنٹوں میں آرام سے پڑھے جاتے ہیں، ایسی ہے نا، آدھے گھنٹے میں 1 پارا ہوتا ہے، آدھا گھنٹہ اوپر لگا لیجئے ٹوٹل سب میں 30 سے 35 منٹ، 40 منٹ میں 1 پارا. اب آپ ایک جگہ اپنے گھر میں بیٹھ کر 3 گھنٹے میں 5 پارے پڑھتی ہیں، الحمدللہ. دوسری صورت یہ ہے کہ آپ ان 3 گھنٹوں میں 1 پارے کا ترجمہ کہیں جا کر سن کے آتی ہیں. آپ مجھے اپنے ایمان کے لیول کا فرق بتا سکتے ہیں؟ اور دوسری بات یاد رکھیے کہ اس میں کوئی کانٹراڈکشن نہیں ہے کہ اگر آپ کہیں جا کر 3 گھنٹے کے اندر جا کے آ گئیں، واپس بھی آ گئیں، 1 پارے کا ترجمہ بھی سن لیا، اسٹل آپ کے پاس 21 گھنٹے ہیں، 24 گھنٹے میں سے 3 ہی دیے نا، تو آپ 3 گھنٹے گھر بیٹھ کر 5 پارے بھی پڑھ لیجئے. بلکہ میں آپ سے اگر کہوں، میری بات اگر آپ مانیں، بدعت نہ کر دیجئے گا، نہ اس کو کوئی طریقہ پڑھنے کا کر لیں، 5 پارے پڑھتے ہیں نا ایک دن میں، آپ ایک ہی پارہ 5 دفعہ پڑھیں ایک دن میں، اور وہ پارہ پڑھیے جس کا آپ دورہ قرآن کر کے آئے اور سن کر آئے. اور الحمدللہ، 1 پارہ میں سنتی ہوں، پوری تلاوت پڑھتی ہوں، ترجمہ دیکھتی ہوں. میں اکثر جب ہر سال دورہ قرآن کی تیاری ہوتی ہے تو میں کہتی ہوں الحمدللہ 5 ہو ہی جاتے ہوں گے، یہ الگ بات ہے کہ اس کا انداز فرق ہے. کئی تلاوتوں کے اندر سے کئی نقطے نکل آتے ہیں، کبھی فاسٹ سن لی، کبھی سلو سن لی، کبھی کیسی سن لی. تو مجھے اس کے کہ 5 اکٹھے پڑھے، آپ ایک ہی پارے کا دور دور کرتے رہے، تو پھر وہ پارہ، وہ دن آپ کے اس پارے کے ساتھ جڑ جائے گا. آپ میمورائز کر لیں اس میں سے حصہ، اس پارے کی دعائیں میمورائز کر لیں، ہر سال کے دورہ قرآن کی طرح اس سال بھی انشاءاللہ تعالی ہر پارے کی دعائیں ساتھ ساتھ میمورائز کرائی جائیں گی. پچھلے سال پیرس میں تھے ہم ساتھی، اور الحمدللہ Day 1 سے دعاؤں کا سلسلہ جو شروع ہوا تھا، تو جس دن قرآن کی تکمیل تھی اسے 1-2 دن پہلے ہی 30 پاروں کی دعاؤں کی تکمیل ہو چکی تھی، کیونکہ 28ویں پارے تک کی دعائیں آتی ہیں، آخر میں نہیں آتی ہیں. کتنی بگ اچیومنٹ ہے کہ 1 مہینے میں پورے قرآن کی دعائیں، جس میں قرآن بھی ہیں اور دعا بھی ہیں. لیکن آپ کو فوکس ہونا پڑے گا، آپ کو، مجھے اس کے اوپر اپنے آپ کو سیٹ کرنا پڑے گا. تو اس ساری بات کو ریپ اپ کر دوں، جو پہلا موضوع ابھی ہمارا چل رہا ہے کہ رمضان کی روٹین اور عام دنوں کی روٹین میں بہت فرق نہیں ہوتا. مور ٹائم کانشیس ہو جائیں، مور منی کانشیس، اپنے زبان پہ رکھیں.